السلام علیکم، آج ہم آپ کی خدمت میں کتاب چناروں کے آنسو ریکارڈ کر رہے ہیں۔ اس کتاب کے مصنف طارق اسماعیل ساگر ہیں۔ یہ کتاب آپ کی خدمت میں کرتبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے۔ مزید کتابوں کی ریکارڈنگ کے لیے رابطہ کریں 0321-2138-225۔ ہماری ویب سائٹ وزٹ کریں www.kurtaba.org www.quraba.org۔ تو آئیے سنیے پارٹ 1، پیش لفظ۔ میری بیشتر کتابوں کی طرح اس کتاب کا موضوع بھی بھارتی مخصوص برہمنی ذہنیت ہے، جس کی رونیت اور تکبر کا یہ عالم ہے کہ وہ 20ویں صدی میں بھی دنیا میں بسنے والے اربوں انسانوں کو اپنے ہم پلہ اور ہم منصب سمجھنے کے لیے تیار نہیں۔ 20ویں صدی کا ترقی یافتہ برہمن ایک طرف تو آسمان پر کمن پھینک رہا ہے اور دوسری طرف اپنی ناک کے نیچے رنگنے والے کروڑوں انسانوں کے اس سیلاب کو خاطر ہی میں نہیں لاتا جو مساوات اور برابری کے حقوق مانگ رہے ہیں۔ اس کے نزدیک یہ لوگ جنہیں گاندھی نے مخصوص ہندوانہ سیاست کے تحت ہریجن کہہ دیا تھا، آج بھی ترقی یافتہ شدہ اور ملیج سے زیادہ حیثیت نہیں رکھتے۔ برصغیر کی آزادی کے 42 سال بعد بھی بھارت کے کروڑوں باشندے، جن میں چھوٹی ذاتوں کے ہندو، عیسائی اور 20 کروڑ مسلمان شامل ہیں، آئینی لحاظ سے تو ممکن ہے انسانوں کے زمرے میں شامل رہے ہوں، لیکن معاشرتی لحاظ سے دوسرے درجے کے شہری کی زندگی گزار رہے ہیں۔ مقام حیرت ہے کہ یورپی مہذب اقوام اور بام میں خواہش انسانی حقوق کے علم بردار دانشوروں کو سمندروں میں پھینکے جانے والے کوڑا کرکٹ سے مرنے والی مچھلیوں کی فکر تو کھائی جاتی ہے، اور سمندری اور زمینی جانوروں کی بقائے نسل کے لیے وہ جان پر کھیل جاتے ہیں، لیکن جنوب مغربی ایشیا کے وہ مگرمچھ انہیں دکھائی نہیں دیتے جنہوں نے مچھلی پر عرصہ حیات تنگ کرنا اور پھر اسے ہڑپ کر جانا ہی اپنا مشن بنا لیا ہے۔ بھارتی سرحدوں سے لگنے والا کون سا ایسا چھوٹا ملک ہے جس نے اس کی جارجیت کا مزہ نہیں چکھا؟ نیپال، سری لنکا، بنگلہ دیش، بھوٹان، سکم، مالدیپ، پاکستان سب نے ہی وشال بھارت اور اشوکا کی مملکت قائم کرنے کے خواب دیکھنے والے ان انسان نما بھیڑیوں کا اصلی روپ دیکھا ہے۔ چین اپنی طاقت کے بل بوتے پر ابھی بھارت کی شرط سے محفوظ ہے، کیونکہ 1962 میں بھارت نے چین سے ایک جنگ لڑ کر دیکھ لی ہے اور جان لیا ہے کہ وہاں سے اینٹ کا جواب پتھر سے موصول ہوتا ہے۔ یہ بات بھی مد نظر رہے کہ چین نے سکم میں بھارتی جارجیت اور اپنے علاقے پر اس کے خاصانہ قبضے کو ابھی تک تسلیم نہیں کیا۔ یہ طرز عمل بھارت کا صرف غیروں کے لیے ہی نہیں اپنوں کے لیے بھی ہے۔ بھارت کی کون سی ایسی اقلیت ہے جس میں ہندو دھرم کے پیروکار، چھوٹی ذات کے ہندو بھی شامل ہیں، کہ جو برہمن ذات کا شکار نہ رہی ہو؟ 1990 میں دنیا کی اس سب سے بڑی نام نہار سیکولر جمہوری حکومت میں، جنہوں نے روزانہ ایسے واقعات ہوئے جہاں بڑی ذات کا ہندو چھوٹی ذات کے ہندو سے بےمانہ سلوک کرتا ہے، غریب ہر جنوں کو اپنے مندروں میں گھسنے کی اجازت نہیں دیتے، انہیں شادی کے رسوم ادا کرنے کی آزادی نہیں۔ بھارتی حکومت نے جب بھی شیڈول کاسٹ کے لیے نوکریوں میں مخصوص کوٹا رکھنے کی حماقت کی، اسے برہمنوں کی طرف سے ہر سطح پر زبردست مخالفت اور مزاحمت کا سامنا کرنا پڑا۔ پنڈت نہرو کہا کرتا تھا، میں چیخ چیخ کر دنیا کو بتاؤں گا کہ میں کمیونسٹ ہوں تو بھی کوئی میری بات نہیں مانے گا، کیونکہ میرا جنم پنڈت گھرانے میں ہوا ہے۔ اس سچائی کا ادراک بہت سے کانگریسی لیڈروں نے اپنی تحریروں اور تقریروں میں کیا ہے. ایسی درجنوں مثالیں موجود ہیں کہ جہاں انسان دوست ہندوؤں نے نسلی عصبیت کے سامنے بالآخر شکست تسلیم کر لی اور وہ سیاست کو ہی خیر باد کہہ گئے. آج بھارت کے ایک کونے سے دوسرے کونے تک آزادی کی تحریکیں شروع ہو چکی ہیں. ان میں جھارکھنڈ، آسام، بہار، ناگالینڈ، میزورم، گورکھالینڈ، خالصتان اور تحریک آزادی کشمیر شامل ہے. وہ پنڈت زادی جس نے بنگلہ دیش کے قیام پر بڑے زام اور تمراک سے دو قومی نظریے کو بحر ہند میں دبونے کی بڑھ ہانکی تھی، اس دو قومی نظریے کا شکار ہوئی. بھارتی انٹیلیجنس ایجنسیاں بازار خرابی بسیار کوئی من گھڑت ثبوت بھی تیار نہیں کر سکی، جس سے ثابت کیا جا سکتا ہے کہ اندرا گاندھی کو کسی بین الاقوامی سازش کے تحت مروایا گیا ہے یا اس کی موت میں پاکستان، امریکہ یا دنیا کے کسی اور ملک یا اس ملک کی انٹیلیجنس کا ہاتھ ہے. بھارتی وزیر اعظم کو سکھ دھرم کے دو معمولی سے پیروکاروں نے، جو اپنے دھرم میں کچھ پختہ نہیں تھے، محض اس لیے مار ڈالا کہ اس کے حکم پر سکھوں کے مقدس ترین مقام ہر مندر صاحب کی توہین کی گئی اور یہ توہین ناقابل برداشت تھی. 2 جون 1984 کو جب بھارتی فوج نے آپریشن بلیو سٹار کی آڑ میں دربار صاحب پر دھاوا بولا اور ان کے مذہب کی دھجیاں بکھیری تو سکھوں کو احساس ہوا کہ وہ الگ قوم ہیں، ان کا اپنا قومی تشخص ہے اور آج تک وہ دھوکے میں رہ کر ذلیل و خوار ہوتے رہے. انہیں کانگریسی لیڈرشپ نے وقتاً فوقتاً اپنے گھنونے مقاصد کی بھینٹ چڑھایا. جب 7 جون 1984 کو سکھ قیادت نے اعلان کیا کہ وہ 1 نومبر 1984 سے پہلے پہلے اندرا گاندھی کو مار ڈالیں گے، تو بھارتی وزیر اعظم نے غیر ملکی پریس کے سامنے اسے دیوانے کی بڑھ بتایا اور اپنے دونوں باڈی گارڈ ستون سنگھ اور بےان سنگھ کی طرف اشارہ کرتے ہوئے کہا، یہ بھی سکھ ہیں، بھلا یہ مجھے مار سکتے ہیں؟ اس دعوے کی دھجیاں جب بکھری اور مسز اندرا گاندھی کو انہی دو سکھوں نے مار ڈالا تو بھی ان کے سپوت کو عقل نہیں آئی اور وہ سکھوں کو ہندو دھرم کا حصہ ہی بناتے اور بتاتے رہے. انجام سب کے سامنے ہے. 1947 میں سکھوں نے مسلمانوں کے ساتھ جو سلوک کیا، اس کا حساب اندرا گاندھی کے قتل کے بعد صرف دونوں میں ہندوؤں نے وصول کر لیا. اسے کہتے ہیں مکافات عمل. جس بے رحمی، سنگ دلی اور بہمانہ طریقے سے ہندوؤں نے سکھوں کی خون سے ہولی کھیلی، آج کی مہذب دنیا میں اس کا تصور بھی نہیں کیا جا سکتا. نتیجہ ظاہر ہے، آج مذہب دو قومی نظریے کی بنیاد پر سکھوں نے بھارتی حکومت کے خلاف ہتھیار اٹھا لیے ہیں. بلا شبہ وہ زندگی اور موت کا دل رہنا مور کا لڑ رہے ہیں. دوسری طرف مقبوضہ کشمیر میں تحریک آزادی اپنے نقطۂ عروج کو چھو رہی ہے. وہ شیخ عبداللہ جس نے کشمیریوں کے غیرت کا سودا ہندو سے کیا تھا، آج اس کی قبر بھی محفوظ نہیں رہی. جعلی شیر کشمیر کی اولاد پر لرزہ طاری ہے کہ کسی بھی لمحے کسی بھی سمت سے حریت پسند موت کے فرشتے بن کر ان کی جان لے لیں گے. 40 سال تک کشمیری مسلمان سیکولرزم اور جمہوریت کے نام پر بے وقوف بنتے رہے اور بالآخر انہوں نے بزور شمشیر اپنا حق حاصل کرنے کی ٹھانی اور تمام مصلحتوں کو بلائے تک رکھ کر میدان عمل میں اترے ہیں. کشمیر کا ذرہ ذرہ آج شہیدوں کے خون سے لالہ زار ہے. آج سری نگر کی فضائیں شہید بچوں کی ماؤں کے گیتوں سے معمور ہیں. ہر طرف ایک ہی پکار ہے، ایک ہی للکار ہے، ہم سب مانگے آزادی آزادی آزادی. کشمیری حریت پسندوں نے سروں پر کفن باندھ کر آزادی یا موت کا نعرہ لگاتے ہوئے جنوب مغربی ایشیا کے سمراج کو للکارا ہے۔ ان کی جرتوں کو سلام۔ ساری دنیا میں اپنی آزادی اور قومی تشخص کی جنگ لڑنے والے حریت پسندوں کی جرتوں کو سلام کہ انسانیت کی معراج یہی ہے۔ یہ شعر ایک دن کی زندگی جی کر ساری زندگی زندہ رہتا ہے۔ میں جانتا ہوں منافقت کی کوک سے جنم لینے والا ادب مصلحت کوش ہوتا ہے اور اپنے ملک اور نظریے کے حوالے سے سوچنے اور لکھنے والوں کو منافق معاشروں میں پذیرائی نہیں ملتی۔ لیکن میرا ایمان ہے کہ اس فانی زندگی کی مدت بہت مختصر ہے اور ابتدائی افرنش سے آج تک کوئی انسان خواہ وہ ادھر سے ہی کیوں نہ رہا ہو موت سے فرار نہیں پا سکا۔ موت سے بڑا سچ کوئی نہیں اور منافقت سے بڑی لعنت کوئی نہیں۔ میں نے چناروں کے آنسو میں اپنی بقا کی جنگ لڑنے والے حریت پسندوں کو اپنی حد تک نظر عقیدت گزاری ہے۔ میرا ایمان ہے دیر سے ہی صحیح وہ وقت ضرور آئے گا جب برصغیر کی تاریخ بدلے گی اور برہمن کے مقردہ عزائم کا جنازہ ایسا اٹھے گا کہ پھر کبھی کتابوں میں ہی اس کا ذکر پڑھنے کو ملا کرے گا۔ اور یہ کہ میرا ایمان ہی میرا مشن بھی ہے۔ طارق اسماعیل ساگر، ہیترو ایئرپورٹ۔ معزز خواتین و حضرات، میں کیپٹن شیرگل آپ سے مخاطب ہوں۔ مجھے افسوس سے کہنا پڑتا ہے کہ ابھی تک ہمیں ہیترو ایئرپورٹ سے کلیئر سگنل نہیں مل رہا، اس لیے آپ کو کچھ دیر اور انتظار کی زحمت اٹھانی پڑے گی۔ ایمسٹرڈم ایئرپورٹ کے لاؤنج میں بیٹھے ایئر انڈیا کی فلائٹ نمبر 302 کے مسافروں نے اس اعلان کو سنا اور ایک دوسرے کا منہ دیکھنے لگے۔ وہاں موجود شاید ہی کوئی مسافر ہوگا جس نے اس اعلان پر ناراضی کا اظہار نہ کیا ہو، سوائے امریندر سنگھ کے جو لاؤنج کے ایک کونے میں بڑے بڑے شیشوں کے پار رن وے پر نظریں جمائے کسی گہری سوچ میں مسترخ دکھائی دے رہا تھا۔ ان کی پرواز کو اب سے ایک گھنٹہ پہلے ہیترو پر لینڈ کر لینا چاہیے تھا، لیکن وہ دو گھنٹوں سے ایمسٹرڈم میں پھنسے ہوئے تھے۔ ہیترو کے اے ٹی سی پر ہڑتال نے دنیا بھر کی پروازوں کا نظام گڑبڑ کر کے رکھ دیا تھا۔ دو گھنٹے گزرنے کے بعد امریندر سنگھ کو بھی تشویش لاحق ہونے لگی تھی۔ وہ سوچ رہا تھا کہ کہیں پرواز کے زیادہ لیٹ ہو جانے سے اس کے آگے کا پروگرام نہ متاثر ہو جائے، پھر خود ہی یہ سوچ کر مطمئن ہو رہا کہ لندن میں موجود لوگوں کی نظر یقیناً اس بات پر رہی ہوگی کہ بھارت سے آنے والی پروازوں کا شیڈیول اکثر متاثر ہوتا رہتا ہے۔ مسافروں نے اب ایئر انڈیا کے مقامی اسٹاف کو گھیرے میں لے رکھا تھا اور ان سے الٹے سیدھے سوالات دریافت کر رہے تھے۔ بیشتر مسافروں کا اصرار تھا کہ ان کے ساتھ جھوٹ بولا جا رہا ہے اور جہاز کے انجن کی خرابی کی وجہ سے پرواز لیٹ ہے۔ مقامی اسٹاف کے لیے چونکہ ایسے الزامات معمول کا کاروائی بن چکے تھے، اس لیے کسی کے ماتھے پہ شکن نہیں آئی تھی اور انہیں یوں بھی اپنی تربیت کے مطابق اپنے ہونٹوں پر جبرن مسکراہٹ چپکانا ہوتی تھی۔ لاؤنج کیا تھا؟ شیشے کا ایک کیبن جسے چاروں طرف سے بند رکھا تھا۔ اب تو وہ لوگ کسی مسافر کو جہاز کے اندر جانے یا واپس جانے کی اجازت بھی نہیں دے رہے تھے۔ ایئرپورٹ کی ایک ٹک شاپ اس کیبن نما لاؤنج کے نزدیک موجود تھی، لیکن مسافر اس کی طرف جس حسرت سے دیکھ سکتے تھے، سیکیورٹی انتظامات کے تحت ان کے اور کیبن کے درمیان شیشے کی مضبوط دیوار حائل تھی۔ کئی مسافر شیشے کی دیوار کے ساتھ منسلک اس ایلومینیم کے چکور اور لمبے سے ڈبے پر بیٹھ گئے تھے، جس سے اندر کا ماحول گرم رکھنے کے لیے حرارت خارج ہو رہی تھی۔ مسافروں کا اشارہ اب بڑھنے لگا تھا कि इन्हें जिस तरह भी मुमकिन हो कैंटीन तक जाने की इजाजत दी जाए, क्योंकि बच्चों ने भूख प्यास और बड़ों ने घटन के हाथों खासी बेचैनी का मुजाहरा शुरू कर दिया था। एयर इंडिया का मुकामी स्टेशन मैनेजर बार बार एयरपोर्ट अथॉरिटी से दरख्वास्त कर रहा था कि इसके मुसाफिरों को शीशे के इस मकबरे से निजात दिलाई जाए, लेकिन दूसरी तरफ से हर दफा सिक्योरिटी का बहाना करके इस मौजिब तरीके से टखा दिया जाता। बाद खराबी बसियार वो बिलाखिर इजाजत हासिल करने में कामयाब हो गया, क्योंकि एयरपोर्ट अथॉरिटी को भी इस बात का एहसास होने लगा था कि आखिर 3 घंटे तक लोग कैसे यहाँ जमकर बैठ सकते हैं। इससे पहले हैथरो की तरफ से लाइन क्लियर मिलने के इम्कान मादूम थे, क्योंकि एयर ट्रैफिक के बेपनाह रश को हंगामी अमले के जरिए कंट्रोल करना बच्चों का खेल नहीं था। तवज्जो फरमाइए ख्वातीन और हजरात, मुकामी अथॉरिटी की तरफ से हमें लाउंज में जाने की इजाजत मिल गई है। मैं फ्लाइट नंबर 302 के मुसाफिरों से दरख्वास्त करूंगा कि वो 1 घंटे से ज्यादा वक्त लाउंज से बाहर ना गुजारें। हमें उम्मीद है कि 1-1.5 घंटे बाद हम परवाज के काबिल हो जाएंगे। शुक्रिया। इस ऐलान ने मुसाफिरों के चेहरों पर मौजूदा घटन को खासा कम कर दिया था और वो कदरे आराम महसूस करने लगे थे। शीशों के बंद दरवाजे खुल गए और एयर इंडिया की फ्लाइट नंबर 302 के मुसाफिर पिंजरे से अचानक रिहा होने वाले कैदियों की तरह धक्कम पील करते इन 2 दरवाजों के गिर्द जमा हो रहे थे, जहां से गुजर कर इन्हें लाउंज के बाकी हिस्से में जाना था। दरवाजों के साथ नसल एक्सरे मशीनों पर सिक्योरिटी का अमला इनसे बार बार कतार में खड़े होने की दरख्वास्त कर रहा था, लेकिन किसी के कान पर जूं रिंगती नजर नहीं आ रही थी। अमरिंदर सिंह शांत लाउंज के इस हिस्से से निकलने वाला आखिरी मुसाफिर था। वो बड़ी आहिस्तगी से चलता इस वाहिद मेज की तरफ जा रहा था, जिसके नजदीक 2 खाली कुर्सियां दिखाई दे रही थी, वरना कैंटीन के इर्द गिर्द मौजूद तमाम निशस्तों पर तो मुसाफिर कब्जा जमा चुके थे। कुर्सी पर बैठकर इसने चंद सानिये कुछ सोचा, फिर जहन पकड़े वो अपनी निशस्त की तरफ आ रहा था। हेलो, सामने की निशस्त से उबरने वाली आवाज ने इसे चौंका दिया। हेलो, इसने जवाब देते हुए आवाज की तरफ गर्दन घुमाई और सन्नाटे में आ गया। ये तो पुष्पा थी, इसके कॉलेज की साथी, शायद FSC में इसके साथ दिल्ली में पढ़ती थी। अमरिंदर का दिल एक मरतबा धक से रह गया, क्योंकि अपने असली नाम या पासपोर्ट के साथ सफर नहीं कर रहा था। इसकी असलियत का पोल खुलने पर इसके लिए यहाँ ऐसा तूफान खड़ा हो जाता जिसका तस्वीर ही बड़ा भयानक था। हेलो कहकर वो खामोशी से अपने टिन की सील खोलने लगा। खातून इसके अजनबी रवैये पर शंजो पंज में मुबतला दिखाई दे रही थी। इसने अपने हाथ में पकड़े बियर के टिन को सील खोलते हुए इसकी तरफ देखा। अमरिंदर की कोशिश यही थी कि इसकी नजरों का सामना ही ना करना पड़े। आपने मुझे पहचाना नहीं, मैं पुष्पा हूँ, पुष्पा खोंसले, बिलाखिर खातून ने कह ही दिया। माफी चाहता हूँ, अमरिंदर ने सिर्फ इतना कहने पर ही इक्तफा किया। आप अमरिक सिंह जी नहीं है क्या? नौजवान खातून की आंखों में हैरत और बेचैनी के मिले जुले तासरात जगमगा रहे थे। इसकी खूबसूरत आंखें सारे चेहरे पर फैली हुई दिखाई दे रही थीं, और इनमें मौजूद जगमगाहट और बेबाकी किसी भी नौजवान के लिए खूबसूरत दावत का हसीन पैगाम अपने अंदर समोए हुए थी। अगर अमरिंदर की जगह कोई और नौजवान होता तो ना वाकिफ होने के बावजूद इसकी हाँ में हाँ मिला देता, जबकि यहाँ सूरत हाल मुख्तलिफ थी। अमरिंदर की ख्वाहिश थी कि जल्द अज जल्द इस सायरा से छुटकारा मिल जाए। मेरा नाम अमरिंदर सिंह है, इसने पहली मरतबा पुष्पा की आंखों में बराह रास्त झांकते हुए कहा। ओह, माफी चाहूंगी, दरअसल आपकी शक्ल मेरे एक क्लास फेलो मिस्टर अमरिक सिंह से बहुत मिलती है। पुष्पा की मुस्कुराहट से इसके खसियाने पन का इजहार नहीं हो रहा था। सिखों की शक्लें तकरीबन एक जैसी हुई होती हैं। अमरिंदर ने कुछ इस अंदाज से कहा कि वो बेअख्तियार हंस दी। इसकी हंसी ने अमरिंदर के अंदर मौजूद तनाव को बहुत कम कर दिया था। वाकई अब तो मुझे इस की बात पर यकीन होने लगा है, अमरीक शायद आर्मी में गया था। मेरी और इसकी आखिरी मुलाकात आज से 3-4 साल पहले दिल्ली एयरपोर्ट पर हुई थी। मैं तो आर्मी के नाम से ही बिदकता हूँ। मेरे पिताजी सूबेदार थे आर्मी में, और यही हसरत लेकर इस दुनिया से रुखसत हो गए कि मेरे जिस्म पर फौजी वर्दी देख सकें। अमरिंदर ने कोक का घूंट हलक में उंडेलते हुए कहा, बहरहाल अब दिलचस्प आदमी है। बाय द वे, अब क्या लंदन में रहते हैं? मैं बिजनेस करता हूँ, हौदरी गारमेंट्स। रहने की बात बड़ी अजीब है, घर तो मेरा पंजाब में है लेकिन मैं अमूमन घर पर नहीं रहता, बिजनेस ही ऐसा है। अमरिंदर ने अब खासा एतमाद हासिल कर लिया था। मेरा नाम पुष्पे खोसले है, मैं लंदन की इंडियन एम्बेसी में स्टाफ ऑफिसर हूँ। पुष्पा ने अपना हाथ बाकायदा आगे बढ़ा दिया। ओह, तब तो आपसे मिलकर वाकई खुशी हुई। अमरिंदर ने इसका हाथ गर्मजोशी से थाम कर जवाब दिया। दोनों कुछ देर आपस में बातें करते रहे, फिर अमरिंदर अपने किसी मुकामी दोस्त को फोन करने का बहाना करके माजरत करता उठ खड़ा हुआ। इसे शक था कि शायद अभी तक पुष्पा ने इसकी बात पर यकीन नहीं किया। दूसरी तरफ फ्लाइट के 3-4 घंटे लेट होने के बाद इसे आगे के मामलात के मुतालिक तशवीश से होने लगी थी। यहाँ से उठकर वो सीधा टेलीफोन बूथ की तरफ ही आया था, जहाँ पर चिश्मा मुकामी और अंग्रेजी दबान में 10 हिदायत पढ़ने के बाद इसने ऑपरेटर का नंबर मिलाया और इसे दरियाफ्त किया कि यहाँ से लंदन वो कलेक्ट कॉल कर सकता है या नहीं। दूसरी तरफ से नहीं में जवाब मिलने पर इसने अगला सवाल यही किया था कि कम अज कम कितने पैसे से वो लंदन कॉल कर सकता है। ऑपरेटर ने इसे लंदन कॉल का कम अज कम रेट बताकर ये भी समझा दिया कि इंटरनेशनल डायलिंग के लिए इसे दूसरे बूथ पर जाना होगा, क्योंकि इस बूथ से इसे बैन अक्वामी लाइन नहीं मिलेगी। शुक्रिया कहकर इसने फोन बंद कर दिया। लाउंज के आखिरी कोने पर इसे बिलाखिर इंटरनेशनल डायलिंग का बूथ नजर आ गया। इस दौरान पुष्पा गहरी नजरों से इसका जायजा लेती रही थी। मुकामी करेंसी के उसूल के लिए इसने अपने पास मौजूद $10 का वाहिद नोट एक चॉकलेट खरीदने के और तोड़वाया था और बकिया मुकामी करेंसी में वसूल कर लिया था। इसके अलावा इसके पास 300 पाउंड थे या फिर कुछ भारतीय करेंसी जो फिलहाल इसके काम नहीं आ सकती थी। लाउंज ही के एक कोने में मौजूद काउंटर से इसने इंटरनेशनल डायलिंग के लिए फोन कार्ड खरीदा। चंद मिनट बाद ही वो लंदन में किसी से फोन पर बात कर रहा था। दूसरी तरफ से फोन उठाए जाने पर इसने सिर्फ अमरिंदर कहा था इससे पहले कि वो अगली बात करता। दूसरी तरफ से इससे बूथ पर मौजूद टेलीफोन नंबर दरियाफ्त किया गया। अमरिंदर ने टेलीफोन के एक कोने पर मौजूद नंबर बता दिया। इसके साथ ही दूसरी तरफ से चंद मिनट वहीं ठहर कर इंतजार करने का कहते हुए सिलसिला उनकत कर दिया गया। अब वाकई ही परेशानी लायक हो रही थी कि इसकी मुकम्मल बात क्यों नहीं सुनी गई, जबकि लंदन से फोन उठाने वाले ने फोन बुक होने के खतरे के पेश नजर एहतियाती तदाबीर अख्तियार की थी। एम्स्टर्डम एयरपोर्ट के इस इंटरनेशनल फूड बूथ के अंदर खड़े अमरिंदर के लिए इंतजार के 3 मिनट 3 सदियों जितने तवील हो गए। 3 मिनट बाद जब फोन की घंटी बजी तो न जाने क्यों इसका दिल धक से रह गया। इसने कप कपाते हाथों से फोन उठाया था। हेलो अमरिंदर, दूसरी तरफ से आने वाली आवाज सुनकर इसकी जान में जान आई। अमरिंदर बोल रहा हूँ, फ्लाइट बहुत लेट हो गई है, इसने अपनी तशवीश जाहिर की। हालात पर हमारी नजर है बच्चे, अमन कायम रखो, वागौर भली करेगा, काली पगड़ी सुर्ख पट्टी के साथ। याद रखना, घबराना नहीं, हम साए की तरह तेरे साथ हैं। दूसरी तरफ से आने वाली मानूस आवाज ने इसका हौसला दो चंद कर दिया था। सिलसिला मुनकता होने पर जब अपनी मेज पर पहुंचा तो पुष्पा वहां मौजूद थी। इस दौरान वो गहरी नजरों से इसका जायजा लेती रही थी। अभी वो इसके मुतालिक कोई हतमी राय कायम करने की पोजीशन में नहीं थी, लेकिन कोई बात इसके जहन में अटक कर जरूर रह गई थी। इसकी तरबियत ने गो के हर आदमी पर पहली नजर में शक करना ही सिखाया था, लेकिन वो अभी इतनी ज्यादा प्रोफेशनल भी नहीं हो पाई थी कि हर मिलने वाले को खालिस पेशावराना अंदाज में परखना शुरू कर दे। तवज्जो फरमाइए ख्वातीन और हजरात, एयर इंडिया फ्लाइट नंबर 302 के मुसाफिरों से दरख्वास्त है कि वो जहाज पर तशरीफ ले जाएं। जहाज रवानगी के लिए तैयार है। मुसाफिरों में फिर भगदड़ मच गई। अमरिंदर इस मरतबा भी बड़े इत्मीनान से अपनी जगह बैठा रहा। इसकी ख्वाहिश थी कि पुष्पा इससे अलग हो जाए, लेकिन वो तो मुसलसल इसके साथ चिपक कर रह गई थी और अमरिंदर को ना चाहते हुए भी इसके साथ गुफ्तगू में हिस्सा लेना पड़ा। माफ कीजिएगा, मैं जरा बाथरूम तक बिला आखिर से जान बचाने का यही मुनासिब बहाना दिखाई दिया। इससे पहले कि पुष्पा कुछ कहे वो ख्वा मुख्वा नजदीकी बाथरूम की तरफ चल दिया। बाथरूम के नजदीकी पिलर के पीछे खड़े होकर वो चोर छुपी पुष्पा का जायजा लेता रहा। जब वो शीशे की दीवार अबुर कर गई तो अमरिंदर भी मुसाफिरों कतार के आखिर में खड़ा हो गया। जहाज में दाखिल होते हुए वो नो स्मोकिंग से गुजर रहा था कि रास्ते में पुष्पा भी इसे एक सीट पर बैठी नजर आ गई। एक खुद साख्ता मुस्कुराहट इसकी तरफ उछालते हुए वो अपनी सीट की तरफ चल दिया। ये इसकी खुशकिस्मती थी कि पुष्पा और इसके दरमियान 15-20 सीटों का फासला मौजूद था। जहाज सदा में बुलंद हुआ तो इसने सुख का सांस लिया। कुर्सी की पुष्प पर अपना सर टिकाकर वो पेश आइंदा हालात की मंसूबा बंदी करने लगा। इसने जिंदगी का जो जुआ खेला था, जिसने हार की सूरत में भी वो जिंदा ना बचता। बहरहाल वो भारतीय फौज के सबका कैप्टन था और इसने अमलन बगावत में हिस्सा लिया था, जिसकी वाहिद सजा मौत थी। अमरिंदर मरने से नहीं डरता था, खौफ कभी इसे छूकर भी ना गुजरा था। इसने अपनी फौजी जिंदगी में ऐसे ऐसे मुकुल कारनामे अंजाम दिए थे कि इसके साथ ही दांतों तले उंगलियां दबाकर रह जाते, लेकिन वो इस तरह बेबती और कम मायगी की मौत मरने से डरता था। मरना तो मुकद्दर था ही, लेकिन इसकी ख्वाहिश थी कि मरने से पहले कुछ कर गुजरे। कुछ भी इसके अंदर एक लावा दहक रहा था और इसे ये फिकर दामनगीर थी कि किसी रोज ये आतिशा फटा तो खुद इसको भस्म करके रख देगा। इसने 6 माह मफरूर रहकर गुजारे थे। इस दौरान भी इसकी आंखों ने क्या क्या नहीं देख लिया था, वो सब कुछ देखने का कभी इसने तसव्वुर भी नहीं किया था। बुजदिल दुश्मन इसकी आंखों के सामने इसकी माँ, बहन, बाप, भाई और खानदान के बाकी लोगों को बड़ी बेबाकी से रुसवा करता रहा। इसका बाप अपने इलाके का माना हुआ रईस था। जिस गांव का वो सरपंच था, पुलिस कभी इस गांव की हदूद में कदम नहीं रखने पाई थी। गुज़िश्ता 20 साल में पहली मर्तबा पुलिस की गाड़ियां इस गांव में इसके वाले को गिरफ्तार करने के लिए आई थी। इसने रब का शुक्रिया अदा किया कि वो इस गांव में मौजूद नहीं था, वरना जो दुर्गत इसके घर वालों को CRP के हाथों बनी थी, इसके बाद इसका खामोश रहना नामुमकिन था। CRP के हिंदू सिपाहियों ने इसके बाप को बालों से पकड़कर जमीन पर घसीटा था, इसके भाई को मार मार कर अधमुआ कर दिया था, इसकी बहन और माँ के कपड़े फट गए थे। वो तो गांव के लोगों की मदद आड़े आ गई, जिसके लिए सरपंच वसंत सिंह को घराने से ऐसा सुलूक नाकाबिले बर्दाश्त था, और इर्द गिर्द के देहातों के लोगों ने पुलिस की गाड़ियों को घेर कर घेरा डाल लिया था। इनका कहना था कि हमारी लाशों पर गुजर कर ही पुलिस सरपंच जिसके घराने के किसी फर्द को थाने ले जा सकेगी। ये किताब चन्नारों के आंसू का बकिया हिस्सा पार्ट टू में मुलाहिदा कीजिए।